नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नवलपुरको रजहरमा कोरोना विशेष अस्पताल निर्माण गरिने, एम्बुलेन्स नमानेपछि बुलिङटारका कोरोना संक्रमितलाई जीपमा भरतपुरमा ल्याइयो, नेपालमा कोरोना संक्रमितको संख्या 2000 नाग्यो। आजदेखि गैंडाकोट नगरपालिकामा दादुरा रुबेला खोप अभियान सुरु हुँदै सामाजिक दूरी कायम गर्दै नजिकको खोप केन्द्रमा जान आग्रह, 5 वर्ष मुनिका बालबालिकालाई खोप लगाइने। गैंडाकोटको शिक्षा समितिले गरेको निर्णय फिर्ता लिन काङ्ग्रेस पक्षीय जनप्रतिनिधिहरूको माग, कार्यपालिका सदस्यसहित 63 जनाले हस्ताक्षर गरी नगर प्रमुखलाई पत्र बुझाइयो, निर्णय कानून सम्मत भएको नगर प्रमुख पौडेलको प्रतिक्रिया। र विपदमा हामी अभियानद्वारा गैंडाकोट 3 हर्दीका 89 घर परिवारलाई राहत वितरण, जाजरकोट घटनाको चाहिँ छानबिन माग गर्दै देवचुली नगरपालिकाका दलित समुदायद्वारा र्याली र ज्ञापन पत्र पेश।
मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको टेन्डर आह्वान सम्बन्धी सूचना। मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमाथि ट्रस राख्ने र कोटियम मन्दिरदेखि मुकुन्दसेन पार्कसम्म अन्दाजी 500 मिटर तारबार लगाउनका लागि टेन्डर आह्वान गरिएको छ। मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमाथि ट्रस्ट राख्नका लागि शर्तहरू रहेका छन्। कम्पनी दर्ता भएको हुनुपर्नेछ, भ्याडबिल उपलब्ध हुनुपर्नेछ, पाइपको गुणस्तर र साइज प्रष्ट खुलाउनु पर्नेछ, टिनको साइज गेज पर्नेछ। यस्तै कोटिहोम मन्दिरदेखि मुकुन्दसेन पार्कसम्म अन्दाजी 500 मिटर तारबार लगाउनका लागि शर्तहरू। तारको मोटाई गेलमानाइज हुनुपर्नेछ, तारको होल साइज प्रष्ट खोल्नु पर्नेछ, पोलको साइज खुलाउनु पर्नेछ। नोट, घटी घटाउ पार्नेलाई मात्र मान्यता हुनेछ। लिखित दरखास्त आउने अन्तिम मिति यही जेठ 25 गतेसम्म। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालय। थप जानकारीका लागि 98 41 42 62 सम्पर्क गर्नुहुन अनुरोध छ। अध्यक्ष एवं मुकुन्दसेन सामुदायिक उपभोक्ता समूह गैंडाकोट 10 नवलपुर।
गैंडाकोट नगरपालिका वडा नम्बर 7 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण ओडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस्। वडाध्यक्ष चोलनाथ उपाध्याय, सम्पर्क नम्बर 98 450 90 125, गैंडाकोट नगरपालिका वडा नम्बर 7 को कार्यालय। अब खबर विस्तारमा। सुरुवातमा प्रसंग। नवलपुरको रजहरमा कोरोना विशेष अस्पताल बनाइने भएको छ। यसैसँग सम्बन्धित समाचारबाट, रजहरमा रहेको प्राकृतिक सामुदायिक चिकित्सालयलाई तत्काल 100 बेडबाट कोरोना विशेष अस्थायी अस्पताल बनाइने भएको छ। आजदेखि नै जिल्लामा रहेका कोरोना संक्रमितलाई उक्त अस्पतालमा सारिने नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभएको छ। भौतिक संरचना र अन्य सबै कुराले जिल्लाकै नमुना कोरोना विशेष अस्थायी अस्पताल बनाउन सकिने भएकाले बैठकले निर्णय गरेर कोरोना अस्थायी अस्पताल बनाउन सुरु गरिने घिमिरेले बताउनु भएको हो। यस्तै गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले पनि तत्कालका लागि 100 बेडबाट सुरु गरिने र छिट्टै 450 बेड तयार पारिने पनि उहाँले जानकारी दिनुभएको छ। खासमा कसरी यसको तयारी गरिँदैछ यस विषयमा थप जानकारी दिनको लागि हामीले व्यवस्थापक हरिप्रसाद सापकोटालाई टेलिफोन सम्पर्कमा ल्याएका छौँ। हरि सर, तपाईँलाई स्वागत छ विजय एफएममा। जसरी नवलपुरमा आइसोलेसन सहितका बेडहरूको अभाव भएका कुराहरू व्यापक रूपमा आइराखेको थियो र कोरोना संक्रमितहरूको संख्या पनि वृद्धि भइराखेको सन्दर्भमा चाहिँ हिजोको प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन र तपाईँहरूसँग भएको छलफलको विषयमा अलिकति जानकारी गराइदिनुहोस् न, विशेष गरी अस्थायी कोरोना अस्पताल बनाउने विषयमा चाहिँ।
समग्रमा यो जिल्लाको एउटा जिम्मेवार टिमको बिचको बसाइ थियो, त्यसमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, जिल्ला अस्पतालका अध्यक्ष र त्यसका मेडिकल सुपरिन्टेन्डेन्ट, त्यस्तै अब गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, आठै पालिकाका मेयर उपमेयर र अध्यक्षज्यूहरू लगायतको एउटा भेलाले सामुदायिक प्राकृतिक चिकित्सालयमा यो आइसोलेसन वार्ड अथवा अस्थायी कोरोना अस्पतालकै रूपमा पनि यसलाई लानुपर्ने भन्ने भइसकेपछि त्यो प्रस्तावलाई हामी समितिको बिचमा राजनीतिक व्यक्तित्वहरू सामाजिक संस्था सबैको एउटा भेलाले यस्तो प्रस्ताव आयो के गर्ने भन्दा अघिल्लो चोटि पनि हामीले चार लटमा क्वारेन्टाइन सञ्चालन गरेर त्यसको सफल रूपमा हामीले अनुभव बटुल्ने मौका पनि पाएका छौँ. विपदमा जनताले बनाएको अस्पताल जनताको लागि प्रयोगमा ल्याउनु पर्छ भन्ने एक मतको जुन निर्णय भयो त्यो अत्यन्त सराहनीय छ.
हरि सर, अब हामीले कति बेडबाट तत्काल सुरुवात गर्दैछौँ, आजबाट काम थाल्ने भनिएको छ, बेडको संख्या कतिबाट सुरुवात गरिनेछ र तपाईँलाई अथवा त्यो अस्पताललाई चाहिने अरू भौतिक त्यो संरचना हुन्छ अथवा त्यहाँ भएका प्राविधिक कुराहरू के आवश्यक छ?
समग्रमा यो अलिकति कस्तो भन्दा यो प्राकृतिक चिकित्साले अलिकति यो विपदको यस्तो अवस्थाको महामारी जस्तो उसमा अलिकति मेडिसिनका कुराहरू मोडर्न मेडिसिनका कुराहरू पनि आउने जुन कुरा बाहिर सुन्नमा आयो वास्तवमा त्यसले मोडर्न मेडिसिनले पनि यो अहिलेको यो महामारी कोभिड-19 सफल रूपले यो अवतरण गराउन नसकेको अवस्थामा अब विश्वले नै यसलाई चाहिने के भनेको छ त भन्दा जीवनशैली सुधार, खानपानमा विशेष होसियारी, यसलाई चाहिने ब्यालेन्स डाइट, योगा मेडिटेसन लगायतका कुराहरू नै यसको एकदमै प्रभावकारी उपचार निर्मूलीकरणको उपाय हो भन्ने कुरो त विश्व यसमा चाहिने अब क्लियरै भइसकेको अवस्था छ. त्यसमा हामीले यसलाई रिसर्चको रूपमा पनि काम गर्नको लागि हामीले त्यो लेभलको हामीले उनीहरूलाई राख्दाखेरि गर्ने उपचार, उनीहरूलाई दिने डाइट चार्टका कुराहरू र उनीहरूलाई जोड दिने अब यो चाहिँ नि मोटिभेसन क्लासदेखि लिएर योगा मेडिटेसन सबैका कुराहरू जोडेर हामीले यसमा रिसर्च पनि गर्नेछौँ. हामीले त्यो अनुसारको डक्टरहरूले तयारी गर्नुभएको छ र यसमा आठै पालिकाका अर्थको कुरा गर्नुभयो. आठै पालिका यो वास्तवमा त्यसकै अब एउटा नमुना अस्पताल हो. यसको संरक्षण, यसको विकास र यसलाई बिग्रिन नदिन सबै आम नागरिकको होसियारी आवश्यकता हुन्छ भन्ने बोध त्यो मिटिङमा भयो र आठै पालिकाले चिकित्सालयलाई आर्थिक बढन नपार्ने गरेर र आवश्यक सबै भौतिक पूर्वाधार त हामीसित रेडी छ, भवन त रेडी छ, त्यसमा चाहिने बेड सङ्ख्या अथवा त्यसमा चाहिने अरू केही थप फर्निसिङ अथवा केही त्यस्तो उपकरणहरू भएमा प्रदेश सरकारले अथवा चाहिने अब हिजो नै उहाँ चाहिने फर्किसक्नुभयो हाम्रो निर्देशकज्यू, उहाँले चाहिने अब त्यो सम्बन्धित मन्त्रालयमा कुरा गरेर त्यसलाई चाहिने थप कुराहरू के हुन सक्छन् न्यूनतमबाट हामी अगाडि बढ्छौँ. हामीले 100 बिरामी चाहिने भनौँ न आजका मितिबाट राख्ने हिसाबको लगभग हिजो तयारी पुरा भइसकेको छ. हामीले यसलाई हाम्रो अन्तिमको लक्ष्य 450 बोलेका छौँ. हामीले त्यसलाई चाहिँ मिट गर्ने हिसाबले प्लानिङ आज बिहान 7:30-8 अहिले मिटिङ छ तपाईँको कन्ट्रिब्युट गरेँ मैले. अब हामी त्यसको तयारीको लागि जुट्छौँ. अब नवलपुरवासी कुनै पनि सङ्क्रमित अथवा कुनै समस्या देखेका बिरामीलाई ढुक्क भएर रजरको प्राकृतिक चिकित्सालय तपाईँहरूको सेवा गर्न तयार छ. आत्तिनुपर्ने केही अवस्था छैन. हामी अलि बढी आत्तियौँ, अलि बढी सशङ्की भयौँ, त्यसले पनि अलिकति मान्छेलाई फोबियाले पनि धेरै असर गर्छ. त्यो भएर नडराउनको लागि म अनुरोध गर्छु.
हस्, अत्यन्त यो समयको लागि धेरै धेरै धन्यवाद हरि सर.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो व्यवस्थापक हरिप्रसाद सापकोटा. अहिले तत्काललाई 100 बिरामी राख्न सक्ने क्षमता रहेको र 450 बेडसम्म तयार पारिने उहाँले जानकारी दिनुभएको थियो. हिजो नवलपुर आउनुभएका डाक्टर विनोद बिन्दु शर्माले पछि आवश्यक परेमा गण्डकी प्रदेश स्तरीय विशेष कोरोना अस्पतालको रूपमा पनि लैजाने सो अवसरमा बताउनु भएको थियो. अस्पतालमा कोरोना परीक्षणको क्रममा PCR रिपोर्ट पोजिटिभ आएकालाई मात्र राखिने स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले पनि जानकारी दिनुभएको छ. कसैको कोरोना रिपोर्ट पोजिटिभ आयो र अवस्था सामान्य छ, कुनै लक्षण देखिएको छैन भने त्यहाँ राख्ने, तर अवस्था गम्भीर भएका बिरामीलाई पोखरा वा भरतपुरमा पठाउने पनि उहाँले बताउनु भएको हो. अस्पतालमा अहिले मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका 5 कोरोना संक्रमितलाई आज सारिने भएको छ. नवलपरासी पूर्वमा अहिलेसम्म 10 कोरोना संक्रमित भेटिएका छन् भने एक महिला निको भइसकी घर फर्किसक्नु भएको छ. 5 मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको हो. अन्य 3 1 काठमाडौँमा र 2 भरतपुर कोरोना विशेष अस्पतालमा उपचार जारी छ. यता बुलिङटार 4 16 एक युवकमा कोभिड-19 संक्रमण हिजो पुष्टि भएको गाउँपालिकाका अध्यक्ष शशिकरण बस्ता कोटीले बताउनु भएको छ. कोरोना संक्रमण पुष्टि भएका युवकलाई हिजो नै भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको छ. संक्रमित व्यक्तिलाई ल्याउन एम्बुलेन्स नमानेपछि हिजो जीपबाट भरतपुर कोरोना अस्थायी अस्पताल पुर्याइएको हाम्रा बुलिङटार संवाददाता मनप्रसाद भाटले जानकारी दिनुभएको छ. दलदलीबाट जीप मगाएर उहाँलाई भरतपुर लगिएको हो. यसअघि भारतबाट आई कपिल वस्तु बाढगङ्गामा उहाँ क्वारेन्टाइनमा बस्नु भएको थियो. त्यहाँ रहँदा उहाँको स्वाब सङ्कलन गरिएको थियो. त्रिभुवन मावि बुलिङटारको क्वारेन्टाइनमा अहिले हिजोसम्म राखिएको र उहाँ बसेको क्वारेन्टाइनको एउटै कोठामा 13 युवा बसेकाले उनीहरूको पनि आज स्वाब सङ्कलन गरिने स्वास्थ्य शाखाले जनाएको छ. हाल त्रिभुवन मावि बुलिङटारको क्वारेन्टाइनमा 50 रहेका छन्. हिजो 288 जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड 19 पुष्टि भएका संक्रमितको संख्या 2,099 पुगेको छ। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा हिजो 288 जनामा संक्रमण देखिएको हो। संक्रमित 2,099 मध्ये पुरुष 1,949 जना र महिला 150 जनामा यसको संक्रमण देखिएको छ। 61 जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ। आज लकडाउनको 72 दिन पुगेको छ। गैंडाकोट नगरपालिकामा आजदेखि दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ। आज गैंडाकोट नगरपालिका वडा नम्बर 1 अभियान सुरु गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। कोभिड 19 कारण स्थगित भएको केन्द्रीय कार्यक्रम आजबाट सुरु गरिने र सामाजिक दूरी कायम गर्दै मास्क लगाएर खोप केन्द्रमा आउन पनि उहाँले अनुरोध गर्नुभएको छ। 5 मुनिका बालबालिकालाई खोप लगाउन उहाँले आग्रह गर्नुभएको हो। नियमित खोप लगाउने गरे पनि उक्त खोप रेकर्ड भएको कार्डसहित नजिकको खोप केन्द्रमा जान भनिएको छ। लगाउन कोभिड 19 संक्रमण जाँच गरी कुनै समस्या नदेखिएका स्वास्थ्यकर्मी परिचालन गरिएको पनि पौडेलले बताउनु भएको छ। आज बिहान 10 गैंडाकोट 1 सुरु हुने र त्यहाँ 289 जना बालबालिकालाई खोप लगाइने भएको छ। सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै वडाध्यक्ष हरिप्रसाद सापकोटाले वडा कार्यालय र सरस्वती प्राविको शाखा गरी दुई ठाउँबाट खोप सेवा दिने जानकारी दिनुभएको छ। त्यस्तै भोलि जेठ 22 गते गैंडाकोट नगरपालिका वडा नम्बर 2, जेठ 23 गते गैंडाकोट 4, जेठ 24 गते गैंडाकोट 6 र 7, जेठ 25 गते गैंडाकोट 8 र 9 तथा जेठ 26 गते गैंडाकोट 5 खोप लगाइने कार्यतालिका रहेको छ। गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गत वैशाख 24 गते निर्णय गरेर सामुदायिक विद्यालयको अध्यक्ष सोही वडाको वडा अध्यक्षलाई गराउनु भनी गरिएको निर्णय तत्काल फिर्ता लिन काङ्ग्रेस पक्षीय 63 जना प्रतिनिधिहरूले माग गरेका छन्। नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कण्डेलसहित 63 जना जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर उक्त निर्णय वैधानिक नभएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन्। विद्यालय व्यवस्थापन समिति अभिभावकहरूको सहभागिता हुन पाउने अधिकार रहेको कानूनलाई व्यवस्था गर्दै साबिक संघीय शिक्षा ऐन संशोधन सहितको दफा 12 गैंडाकोट नगरपालिकाद्वारा विक्रम सम्बत 2075 साल असार 22 29 कार्यपालिका बैठकद्वारा स्वीकृत हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियन्त्रणका सम्बन्धमा बनेको कार्यविधि 2075 परीक्षा 6:53 को उल्लङ्घन तथा सोही कार्यविधिको 57 नगरसभा सदस्यहरू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नसक्ने स्पष्ट व्याख्या गरेको भन्दै यसरी आफैले बनाएको नीति र नियमको ठाडो उल्लङ्घन हुने गरी गरिएको निर्णय मान्य नहुने भन्दै फिर्ता लिन मागसहित हिजो पत्र बुझाइएको हो। यी ऐन कानुनको पालना नगरी समितिले नै अध्यक्ष तोक्ने निर्णय नगर शिक्षा समिति आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको भन्दै यसले अख्तियारीको दुरुपयोग समेत हुने भन्दै सीमित व्यक्तिको लहर र उक्साटमा यस्ता प्रकारका गैर जिम्मेवारी निर्णय नगर्न सचेत समेत गराइएको छ। निर्णय फिर्ता लिन माग गर्दै पत्र बुझाउने क्रममा नगर उपप्रमुख विष्णु कुमारी कणेलले उक्त निर्णयमा सम्बन्धित वडाध्यक्षलाई सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुने भनी तोकेरै पत्र पठाएको प्रति गम्भीर ध्यानकर्षण भएको बताउनुभयो। नगरपालिका आफैले बनाएको कार्यविधिको उल्लङ्घन गर्दै अभिभावकहरूको चाहना र अधिकारलाई हस्तक्षेप गरी वडाध्यक्ष विद्यालयको अध्यक्ष राख भनी निर्देशन दिनु गलत भएको भन्दै कोभिड 19 संक्रमणको बेला गरिएको उक्त निर्णयले नगर कार्यपालिकाको अधिकार नै हस्तक्षेप गरिएको पनि उहाँको दावी थियो। त्यस्तै गैंडाकोट नगरपालिकाले तयार पारेको कार्यविधि अनुसार दफा 22 शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकताअनुसार समिति उपसमिति वा कार्यटोली गठन गर्ने अधिकार नगर कार्यपालिकाको कार्यक्षेत्र भएको भन्दै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय लिएकोले शिक्षा समितिले गरेको निर्णय अविलम्ब फिर्ता लिन मागसहित आफ्नो अधिकारको हेक्का राख्न नगर शिक्षा समितिलाई सचेत पनि गराइएको छ। विद्यालय व्यवस्थापन समिति गठन हुन सक्ने सहज वातावरण को समय शिक्षा समितिले म्याथ थप्न लगाउने तर अहिले कोभिड 19 संक्रमणका बेला वडाध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउनु भनी निर्देशन दिनु मौजुदा कानूनको विपरीत रहेको जनप्रतिनिधिहरूको ठहर रहेको छ। विद्यार्थीको भविष्यमा केन्द्रित भई पठन पाठन गराउने वैकल्पिक विधिमा केन्द्रित हुनुपर्ने समय विद्यालयको संवेदनशीलतालाई नबुझेर एकाएक विद्यालयलाई अराजक अवस्थातर्फ लैजान खोजेको समेत आरोप लगाइएको छ। निर्णय फिर्ता नलिए उत्पन्न हुने परिस्थिति र विद्यालयको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माण लगायतका कार्यमा हुने क्षतिको सम्पूर्ण रूपमा जवाफदेही नगर शिक्षा समिति र नगर प्रमुख स्वयं हुनुपर्ने भनिएको छ। कोरोनाको महामारीका कारण अहिले जटिल अवस्था रहेको भन्दै हाल विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्भव नदेखिएकाले नगर कार्यपालिकामा उल्लेखित विषयलाई विषय प्रवेश गराएर मौजुदा विद्यालय व्यवस्थापन समितिको पदावधि कम्तीमा 6 थप गर्नका लागि आग्रह गरिएको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष हुनुपर्ने भनी गरिएको उक्त निर्णयको विरोध गर्दै नेपाल शिक्षक संघ नवलपुर, शिक्षक संघ गैंडाकोट, नेपाल विद्यार्थी संघ नवलपुर र नेपाली कांग्रेस गैंडाकोटले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाइसकेका थिए। यता नगर प्रमुख छतराज पौडेलले शिक्षा समितिको निर्णय कानून सम्मत भएको भन्दै फिर्ता लिनुपर्ने कुनै कारण नभएको बताउनु भएको छ। निर्णय विधि सम्मत रहेकाले जहिले 63 जनाले हस्ताक्षर गरी विरोध गर्दै हिँड्ने परिपाटी बन्द गर्न पनि उहाँले सुझाव दिनुभएको छ। यो अन्तरिम समयका लागि भएको भन्दै सहकारी गरी अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ। शिक्षा सम्बन्धी ऐनहरू राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै उहाँले विरोधका कारण संघीय सरकारबाट आएको बजेट फ्रिज भएमा त्यसको जवाफदेही उप प्रमुख विष्णु कुमारी कणेल, नेपाली काङ्ग्रेस गैंडाकोट, नेवी संघ, शिक्षक संघ र सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुनुपर्ने पनि चेतावनी दिनुभएको छ। विपदमा हामी अभियानले गैंडाकोट 3 हर्दीका 98 घर परिवारलाई हिजो राहत स्वरूप खाद्यान्न वितरण गरेको छ। लकडाउन थप भएसँगै ज्याला मजदुरीबाट दैनिकी चलाउँदै आएका उनीहरू समस्यामा परेको वडा सदस्य दिपा गुरुङले अभियानलाई जानकारी गराएपछि प्रति घर 10 किलो चामल र एउटा तेलको पोका सहयोग गरेको विपदमा हामी अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभएको छ। लकडाउन खुल्ने र काममा जान पाउने आशा गरेका त्यहाँका स्थानीय लकडाउन लम्बिँदा थप समस्यामा परेका छन्। दैनिक ज्याला मजदुरीको काम गर्न देवघाट वा गैंडाकोट आउनुपर्ने उनीहरू लकडाउन पछि अहिले त्यो सबै अवसर गुमेको भन्दै समस्यामा रहेको वडा सदस्य गुरुङले बताउनु भएको छ। दैनिक काम गुमेको र पैसा भए पनि दैनिक उपभोग्य सामान किन्न समेत बजार जान नपाएको स्थानीयको गुनासो रहेको छ। विपदमा हामीले दिएको राहतले ठूलो सहयोग मिलेको बताउँदै काम दिलाइदिन सरकारसँग उनीहरूले माग गरेका छन्। कार्यक्रममा संयोजक गोकुल सापकोटा, सहसंयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियन्ताहरू बद्री सापकोटा, ईश्वर रिमाल, किसान गुरुङ, चित्र दोजीसी, सरोज चालिसे, अमृत श्रेष्ठ, रमेश कोइराला, विवेक नेउपाने लगायतका अभियान ताहरूको सहभागिता रहेको थियो। प्रदेश नम्बर 5 सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई 1,00,000 राहत उपलब्ध गराउने भएको छ। प्रदेश सरकार मन्त्री परिषदको हिजो मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट 1,00,000 रुपियाँ उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभएको छ। प्रदेशका बाँकेमा र दाङमा सब वाहन खरिद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिकालाई 15,15,00,000 अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने पनि व्यवस्था गरिएको छ। यता भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेको एक पुरुषको उपचारको क्रममा हिजो मृत्यु भएको छ। पूर्व खोला गाउँपालिका 2 का 45 वर्षीय पुरुषको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताउनु भएको छ। भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टाइनमा बसेको उहाँलाई सोमबार बिहान 7 बजे पूर्व खोलास्थित शम्भु माविको क्वारेन्टाइनमा लगिएको पूर्व खोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ग्यावालीले बताउनु भएको छ। मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ नेउपानेले जानकारी दिनुभयो। कान्ति लोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका 6 चौघडामा हिजो दिउँसो 4 बजे सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राणाले दिनुभएको जानकारी अनुसार B2K 71-10 नम्बरको ट्रकले अनटेस्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक करिब 40 वर्षीय श्याम फुल बलामीको मृत्यु भएको हो। ट्रकको ठक्करबाट घाइते हुनुभएका बलामीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यता गैंडाकोट नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा हिजो सवारी दुर्घटना भएको छ। बिरामी लिएर भरतपुरतर्फ जाँदै गरेको L1-86-87 नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको N24P-87-17 नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। स्कुटीको अगाडिको भागमा पूर्ण क्षति पुगेको तर मानिसलाई केही नभएको इलाका प्रहरीकारले गैंडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ। दुर्घटना शिव आइल स्टोर अघिको मुख्य सडकमा भएको थियो। जाजरकोट रुकुम पश्चिममा भएको घटनाको उचित छानबिन माग गर्दै दलित जागरण तथा विकास समिति देवचुली नगरपालिका नवलपुरले वृहत र्यालीसहित ज्ञापन पत्र पेश गरेको छ। दलित हकहित र अधिकारका लागि काम गर्ने दलित जागरण तथा विकास समितिको आयोजना र देवचुलीमा रहेका 11 दलित अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले संयुक्त रूपमा देवचुलीको फारम चोकबाट नगरपालिकाको कार्यालयसम्म ऱ्याली निकालेका थिए। ज्ञापन पत्र बुझाउँदै दलित जागरण तथा विकास समितिका अध्यक्ष नेत्रबहादुर सुनारले मुलुकमा छुवाछुत तथा भेदभाव विरुद्ध हक सुनिश्चित गरिएको अवस्था आजको 21 औं शताब्दीमा पनि अन्तर्जातीय प्रेमकै कारणले कसैको ज्यान जानु अत्यन्त निन्दनीय र दुःखद रहेको कारण अब समाजमा यस्ता खालका घटना घट्न नदिन दोषीलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो। चितवनमा पछिल्ला दिनहरूमा मानिसहरूको चहल पहल बढ्दै गएको छ। लकडाउन बढ्दै गएपछि विभिन्न समस्यामा पर्दै आएका मानिसहरूको चहल पहल पनि बन्न थालेको हो। नारायणगढको दृश्य देख्दा लकडाउन खुले जस्तै अनुभूति गर्न सकिन्छ। शहीद चोकको फुटपाथमा व्यापार समेत सुरु भएको छ भने बैङ्कहरूमा निकै भिडभाड लाग्ने गरेको छ। लकडाउन भए पनि दैनिकी चलाउन नै समस्या देखिएकाले बजारमा निस्कनु परेको उनीहरूको भनाइ थियो। उहाँ जस्तै धेरै अहिले महिला र पुरुषहरू बजारमा व्यापार गर्दै निस्कन थालेका छन्। फलफुलका ठेलादेखि ससाना व्यवसाय खोल्न थालेका छन्। चितवन प्रशासनले जिल्ला प्रवेश गर्ने नाका नारायण पुलमा भने कडाई गरिरहेको छ। प्रशासनले गण्डकी प्रदेशबाट मानिसहरूलाई भित्रन दिएको छैन। नवलप्रासीको मङ्गलापुरमा 4 वर्षीय बालिका बलात्कृत भएकी छिन्। सरावल गाउँपालिका वडा नम्बर 4 मङ्गलापुर निवासी 4 वर्षीय बालिकालाई वडा नम्बर 4 ललितपुरका 26 वर्षीय राजकुमार साहनीले बलात्कार गरेको सरावल 4 का वडाध्यक्ष छोटेलाल यादवले बताउनु भएको छ। बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गोबरिया र जिल्ला प्रहरी टोली मङ्गलापुर पुगेको थियो। घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलप्रासी पश्चिमका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो। COVID-19 कारण लकडाउन हुँदा चितवनका किसानको तरकारी बिक्री हुन छाडेको छ। तरकारीले बजार नपाउँदा कसैले खेतमै कुवाउँदै छन् भने कसैले कुहिएको तरकारीको सही सदुपयोग गरिरहेका छन्। पूर्वी चितवन खैरेनी नगरपालिका एक बहेराका किसान लक्ष्मण चौधरीले यसपालि 1 बिघा क्षेत्रफलमा भिन्डी तरकारी मात्रै लगाउनु भएको थियो। बिक्रीका लागि बोरामा तयार पारेर राखेको तरकारी पनि बिक्री नहुँदा कुहिएपछि अन्तत कम्पोस्ट मल बनाएर सदुपयोग गरेको उहाँले बताउनुभयो। यसरी नै खेर गइरहेको तरकारीलाई भरतपुर महानगरपालिका 25 अमृतनगरकी किसान उमा सुवेदीले पनि सदुपयोग गर्न थाल्नु भएको छ। उहाँले 10 क्विन्टलको करेला सुकाएर चाना बनाउन थाल्नु भएको हो। चितवनका अन्य किसानको हालत उस्तै छ। तर खेर गइरहेको तरकारीको सदुपयोग गर्न जानेका किसान भने धेरै कम रहेका छन्। अब ती किसानले पनि खेर गइरहेको तरकारीबाट पछिसम्म बिक्री गर्न मिल्ने तरकारी बनाउनमा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभएको छ। राष्ट्रिय आधारभूत विद्यालय भरतपुर 22 वीरेन्द्रनगर टाउन स्थित नयाँ भवनको शिलान्यास गरिएको छ। हिजो भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सो भवनको शिलान्यास गर्नुभएको हो। करिब 3 करोडको लागतमा भवन निर्माण हुन लागेको हो। प्रारम्भिक चरणमा भवन निर्माणका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट 50 लाख भरतपुर महानगरपालिकाको 16 लाख विनियोजन भएको छ। यस्तै चितवन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सांसद विकास कोषबाट 15 लाख रकम विनियोजन भएको प्रमुख दाहालले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा चितवनले भारतले हडपेको भूमि फिर्ता ल्याउन अविलम्ब कूटनीतिक पहल र सशक्त प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। हिजो चितवनका प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा चितवनले आवश्यक परे यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत माग गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बिउ 4 मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ। गत वर्ष 2 मेट्रिक टन असारे धानको बिउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरिरहेको छ। विश्वविद्यालयले यस वर्षदेखि नै आफ्नै लोगो र ब्रान्डसहित प्याकिङ बिउको बिक्री वितरण सुरु गरेको विश्वविद्यालयका प्राध्यापक मुकेश कुमार सिमाले जानकारी दिनुभएको छ। COVID-19 जोखिमका कारण कृषकसँग बिउ पुग्ने सम्भावना कम रहे पनि धानको बिउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या भने टरेको छ। विजय खबरमा अब पालो एकैछिन व्यापारिक विश्रामको।
तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्युँ गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउँ तर सतर्क रहौँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्सिन आमा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका 11 मटेलाका 19 वर्षीय गोविन्द साईको शव फेला परेको छ। प्रहरीका अनुसार उनको शव मङ्गलबार भेरी नगरपालिका 12 गोता खोला स्थित भेरी नदीमा फेला परेको हो। बेपत्ताको शव घटनास्थल भन्दा करिब 20 किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो। अब केही छोटा खबरको पालो। निजी क्षेत्रले लकडाउनको खुकुल बनाउन कोभिड 19 सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आग्रह गरेको छ। यही मोडलको लकडाउन स्वीकार्य नहुने उनीहरूले बताएका छन्। सरकारले निजी क्षेत्रबाट लिखित सुझाव आएपछि मात्रै लकडाउनको नयाँ मोडालिटी तय गर्ने भएको छ। काङ्ग्रेसका 8 सांसदहरूले हिजो संविधान संशोधनको विधेयक दर्ता गराएका छन्। र कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या 64,78,216 पुगेको छ। त्यसमध्ये 30,09,677 जना भने निको भएर घर फर्किएका छन्। तर 3,82,195 जनाको मृत्यु भएको छ। पछिल्लो क्रममा भारतमा संक्रमितको संख्या 2,07,191 पुगेको र मृत्यु हुनेको संख्या 5,829 पुगेको worldometers.infoले जनाएको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नवलपुरको रजहरमा कोरोना विशेष अस्पताल निर्माण गरिने, एम्बुलेन्स नमानेपछि बुलिङटारका कोरोना संक्रमितलाई जीपमा भरतपुर ल्याइयो, नेपालमा कोरोना संक्रमितको संख्या 2,000 नाग्यो। आजदेखि गैंडाकोट नगरपालिकामा दादु र रुबेला खोप अभियान सुरु हुँदै सामाजिक दूरी कायम गर्दै नजिकको खोप केन्द्रमा जान आग्रह। 5 वर्ष मुनिका बालबालिकालाई खोप लगाइने। गैंडाकोटको शिक्षा समितिले गरेको निर्णय फिर्ता लिन काङ्ग्रेस पक्षीय जनप्रतिनिधिहरूको माग। कार्यपालिका सदस्य सहित 63 जनाले हस्ताक्षर गरी नगर प्रमुखलाई पत्र बुझाए। निर्णय कानून सम्मत भएको नगर प्रमुख पौडेलको प्रतिक्रिया। र विपदमा हामी अभियानद्वारा गैंडाकोट 3 हर्दीका 89 घर परिवारलाई राहत वितरण। जाजरकोट घटनाको उचित छानबिन माग गर्दै देवचुली नगरपालिकाका दलित समुदायद्वारा र्याली र ज्ञापन पत्र पेश। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र हरि सुवेदीलाई धन्यवाद। डोलराज राणा भाट बिदा हुन्छु। नमस्कार।
किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, जिब्बाहरू र